پروگرام جہاں رنگ میں خوش آمدید. میں ہوں آپ کا میزبان قمر عباس جعفری. سلام قبول کیجیے صاحب. آج اس پروگرام میں سب سے پہلے ہم گفتگو کریں گے پاکستان کے سابق صدر آصف علی زرداری کی گرفتاری کے بارے میں, جس کے بعد پاکستان کے بجٹ کے حوالے سے اور اکنامک سروے کے حوالے سے گفتگو ہوگی, جس کے بعد افغانستان کے ایک وفد کی پاکستان میں پاکستانی عہدیداروں کے ساتھ ملاقات کے حوالے سے گفتگو کی جائے گی. جیسا کہ آپ خبروں میں سن چکے ہیں کہ اسلام آباد ہائی کورٹ نے جعلی اکاؤنٹس کیس میں سابق صدر آصف علی زرداری اور ان کی بہن فریال تارپور کی ضمانت میں توسیع کی درخواست مسترد کر دی, جس کے بعد نیب کی ٹیم نے آصف علی زرداری کو اسلام آباد میں زرداری ہاؤس سے گرفتار کر لیا. تاہم ان کی ہمشیرہ فریال تالپور کو فی الحال گرفتار نہیں کیا گیا ہے. خیال رہے کہ ہم نے پیپلز پارٹی کے متعدد رہنماؤں سے رابطہ کرنے کی کوشش کی, لیکن ان میں سے تمام لوگ مصروف تھے, کوئی بھی آنے کے لیے وقت نہیں نکال سکا. لیکن اب سے کچھ دیر قبل جو اس وقت بھی جاری ہے نیوز کانفرنس بلاول بھٹو زرداری کی, اس میں انہوں نے قومی اسمبلی کے اجلاس میں خود کو نہ بولنے دینے کی اجازت پر مذمت کی ہے اور اسپیکر اور ڈپٹی اسپیکر سے استعفے کا مطالبہ کیا ہے. انہوں نے یہ الزام لگایا ہے کہ نیب ان کو ہراساں کر رہی ہے, ان کی پارٹی کے لوگوں کو ہراساں کر رہی ہے, اور انہوں نے کہا کہ انہوں نے آرٹیکل 10 کے تحت آصف علی زرداری کی گرفتاری کے خلاف اعتراض اٹھایا تھا. اس وقت ہمارے ساتھ ٹیلی فون لائن پر موجود ہیں ہمارے ساتھ ہی آصف علی رانا. رانا صاحب, کیا صورتحال اس وقت؟
جی بالکل ناصر صاحب, جو صورتحال یہ آپ نے بتایا کہ پاکستان پیپلز پارٹی کے شریک چیئرمین آصف علی زرداری کو جو ہے وہ گرفتار کر لیا گیا ہے, اور اس وقت وہ نیب کے راولپنڈی کے دفتر میں اس وقت موجود ہیں, جو اسلام آباد میں ڈلوڈی کے ایریا میں موجود ہے, وہاں پر اس وقت وہ موجود ہیں. اب سے کچھ دیر بعد ان کا جو میڈیکل جو ہے وہ کروایا جائے گا, اور کل انہیں جو ہے احتساب عدالت میں پیش کیا جائے گا, جہاں پر ان کے جسمانی ریمانڈ کی درخواست کی جائے گی, اور جسمانی ریمانڈ ملنے کی صورت میں ان کو واپس دفتر شفٹ کیا جائے گا, ادر وائز ان کو جو ہے وہ اڈیالہ جیل جوڈیشل ریمانڈ پر بھیجا جا سکتا ہے. بلاول بھٹو زرداری وہ بھی آج خاصے غصے میں نظر آئے, اور اسمبلی کی جو کاروائی تھی اس میں ان کو بولنے کی اجازت نہیں دی گئی. دو وزراء کو بولنے کی اجازت دی گئی, جس پر ان کا اعتراض تھا کہ ان کی بات کو جو ہے وہ اہمیت نہیں دی گئی, اور اسپیکر نے ان کو بات کرنے کی اجازت نہیں دی. انہوں نے کہا کہ جتنے بھی متنازع عدالتی فیصلے ہیں ان کو ماضی میں بھی کبھی عوام نے تسلیم نہیں کیا, اور ہم نے اپنے آپ کو ہمیشہ عدالتوں میں بے گناہ جو ہے اپنے آپ کو ثابت کیا ہے, اور اب بھی ہم ایسا ہی کریں گے کہ عدالتوں میں اپنی بے گناہی کو ثابت کیا کریں گے. انہوں نے کہا کہ پیپلز پارٹی غیر جانب جانا عدالتی فیصلوں کے باوجود قانون کی بالادستی پر یقین رکھتی ہے. اور اس کے علاوہ انہوں نے جو آج مختلف شہروں میں جو اطلاعات تھی ان جیالوں کو کہا کہ وہ مشتعل نہ ہوں, اور تمام تر صورتحال کو جو ہے وہاں پر انہوں نے کہا کہ اس کے پر صبر سے کام لیں, یہاں پر عدالتی جنگل میں وہ لڑیں گے. اور تو آج پریس کانفرنس میں ان کا یہی کہنا تھا کہ اس معاملے کو جو آصف علی زرداری کی گرفتاری ہے اس کے اوپر وہ اپنے عدالتوں کے ذریعے ہی انصاف حاصل کرنے کی کوشش کریں گے.
بہت شکریہ آپ کا. اور اس وقت تو سامعین ہمارے ساتھ ٹیلی فون لائن پر موجود ہیں ملک نصرت صاحب, جو فارمر نیب پروسیکیوٹر ہیں, اور ڈاکٹر آصف اللبق صاحب سیاسی تجزیہ کار ہیں, اور کراچی سے ہمارے ساتھ ڈاکٹر توصیف احمد ہیں, خود بھی ایک سیاسی تجزیہ کار ہیں. خیال رہے کہ درخواست ضمانت کی سماعت کے دوران آصف زرداری کے وکیل نے دلائل دیتے ہوئے کہا تھا کہ متعلقہ عدالت کی جانب سے چارج شیٹ سے قبل نیب کے پاس اختیار نہیں کہ وہ ملزم کو گرفتار کرے, اور آصف علی زرداری کے ایک وکیل نے یہ بھی کہا کہ چیئرمین نیب کے پاس وارنٹ گرفتاری جاری کرنے کا کوئی اختیار نہیں ہے. ملک نصرت صاحب, بتائیے کہ آپ نیب کے پروسیکیوٹر رہ چکے ہیں, کیا نیب کے پاس اختیار نہیں ہے وارنٹ گرفتاری جاری کرنے کا؟
یہ میرا خیال ہے بالکل مجھے فاروق نیب سے یہ ایکسپیکٹ نہیں کرنا چاہیے, یہ تو انتہائی مس کنسیپشن ود ریگارڈ ٹو لا ہے. اب یہ چیئرمین کی پاور جو ہے وہ دے دی گئی ہیں کہ اٹرنی سے جب انکوائری انویسٹیگیشن, اس کا یہ اختیار ہے کہ وارنٹ آف اریسٹ جاری کر سکتا ہے. ایون اگر اس نے نہیں کیا تو ایٹ دی اسٹیج آف ٹرائل بھی وہ کر سکتا ہے, یہ تو کوئی بات نہیں کہ وہ کیوں نہیں کر سکتا. روز لوگ پکڑے جا رہے ہیں, دیکھو نا ایکول ڈسپنسیشن آف جسٹس ہے, یہ کرمینل جسٹس سسٹم کے اندر روز لوگ پکڑے جا رہے ہیں. ابھی میں کتنے نیب کے کیسز اور ڈیفینس سائڈ سے کر رہا ہوں, تو ان کو کیوں نہیں پکڑا جا سکتا؟
اچھا, اب اس کے بعد اگلا مرحلہ کیا ہوگا ان کی گرفتاری کے بعد؟
اگلا مرحلہ یہ جی کہ یہ تو ان کی چوائس ہے کہ اگر ان کو فردر انویسٹیگیشن کے لیے وہ درکار ہیں تو فزیکل ریمانڈ کی کب ریکویسٹ کریں گے. ود ان 24 آور انہوں نے اس کو عدالت میں پیش کرنا ہے, اس کا وہ فزیکل ریمانڈ لیں گے جتنے دن کو ان کو چاہیے. عدالت کی مرضی ہے 10 دن کا دیتی ہے, 14 دن کا دیتی ہے, 5 دن کا دیتی ہے, 90 دن کے لیے تو وہ مانگ سکتے ہیں ریمانڈ. تو اس کے بعد جب ان کی ضرورت ختم ہو جائے گی تو نیچرلی اس کو وہ جوڈیشل پہ بھیج دیں گے, جیل چلا جائے گا.
اور وہ سپریم کورٹ میں جانے کا فیصلہ کیا انہوں نے, اس کے کیا نتیجہ نکلے گا؟
جی وہ آفٹر ریسٹ بیل ہے جی, اس کا دیکھیے سب میرٹ کی بات ہے نا جی, میرٹ وہاں وہ ان کا کیا وہ پیش کرتے ہیں, کیا صورت حال ہے. یقینی بات ہے کہ ہائی کورٹ نے جب اس کی وہ ایکسٹینڈ نہیں کیا تو پازیٹیولی ان کے پاس ساؤنڈ میٹیریل ان کے پاس موجود تھا جو انہوں نے اس کو گرانٹ نہیں کیا.
اور ان کی بہن جو ہیں فریال تالپور صاحبہ, ان کو گرفتار نہیں کیا گیا, اس کی کوئی خاص وجہ ہے؟
جی نہیں, کوئی خاص بات نہیں ہے. وہ اس کے وومن ہونے کے حوالے سے چلو اس کے ساتھ تھوڑا سا لینینٹ وہ لے رہے ہیں کہ سرگس اس کو وہ گرفتار, اس کا ورنٹ آف اریسٹ اس کا بھی جاری ہے, لیکن چلو سرگس اس کو گرفتار نہیں کر رہے تو ضرورت پڑی تو کر لیں گے. اس میں تو ان کی اپنی وہ چوائس آف دی چیئرمین ہے جو بھی وہ کرے گا.
اچھا ڈاکٹر توصیف, جو بتائیے کہ سندھ میں کیا صورتحال ہے ان کی گرفتاری کے بعد, کیا کس طرح کا ریئیکشن ہے وہاں پر؟
دیکھو جی سندھ کے اندر ان کی اپنی گورنمنٹ ہے, اگر وہاں یہ ایسی کوئی ایجیٹیشن کرتے ہیں تو ان کی اپنے لیے پرابلم ہے. باقی جو ریسٹ آف دی پروونسز ہیں ان کے اندر تو آج بھی یہ ٹی وی پہ میں دیکھ رہا تھا کہ درجن پر لوگ کسی جگہ سے وہ نکل آئے ہیں, سچ ان کی سے لوگوں کے اندر نہیں ہے. پاکستان کے عوام اس لوٹ مار کے نظام سے تھک چکے ہیں, اب وہ چاہتے ہیں کہ ایوری باڈی شوڈ بی میڈ اکاؤنٹیبل. اور خاص کر یہ تو جو منی لانڈرنگ اور بڑے بڑے کیس ہیں, یا تو چھوٹے چھوٹے لوگوں کو روز میں پکڑ لیا تو بڑے لوگوں کو ہاتھ ڈالنا چاہیے.
ملک جی بہت شکریہ, ملک نصر صاحب جی بہت شکریہ جی. ڈاکٹر توصیف جی بتائیے کہ وہاں پر کیا صورتحال اس وقت, تو پیپلز پارٹی اور ان کے جو وہاں پر اتحادی ہیں وہ کیا کر رہے ہیں؟
دیکھیے فی الحال تو مظاہرے شروع ہوئے ہیں, کراچی پریس کلب کے سامنے مظاہرہ ہوا ہے, انٹیریئر سندھ میں مظاہرے ہوئے, مگر یہ بات صحیح ہے کیونکہ ان کی حکومت ہے تو یہ مظاہرے بہت بڑے پیمانے پہ نہیں ہوں گے, اور شاید اس میں پیپلز پارٹی کی کیپیسٹی بھی نہیں ہے کراچی میں 1 لاکھ لوگ جمع کر لے. مگر یہ کہ دوسری صورتحال یہ ہے کہ کل بجٹ آئے گا, بجٹ میں عوام کو کچھ نہیں ملے گا, پھر وکیلوں کے نکلنے کا معاملہ ہے. تو ایسے موقع پہ جو روایت رہی ہے پاکستان میں, حکومت یہ کوشش کرتی ہے کہ اپوزیشن کو مطمئن کرنے کی کوشش کرے تاکہ بجٹ پاس ہو جائے اور معاملات آگے کی طرف چلیں. یہ پہلی دفعہ ہو رہا ہے کہ بجٹ سے پہلے یہ ساری صورتحال پیدا ہو رہی ہے, تو اس کے نتیجے میں پارلیمنٹ میں بھی ہنگامہ ہوگا, وہ باہر بھی نکلیں گے, وکیل بھی باہر نکلیں گے, تو ایک ایجیٹیشن کا تو سامنا کرنا پڑے گا حکومت کو. اب وہ کس حد تک مؤثر ہوتا ہے یا غیر مؤثر یہ تو طے ہو جائے گا, مگر یہ پارلیمنٹ میں بھی ایجیٹیشن ہوگا اور باہر بھی ہوگا اور یہ سلسلہ چلے گا. اور اصل میں بنیادی ایشو جو آئے گا وہ مہنگائی کا آئے گا. یہ دیکھیے یہ سرکاری فگر ہے کہ عید کے موقع پہ 40% کم خریداری ہوئی ہے, اور آج اب سروے آنے والا ہے اس میں مزید اقتصادی صورتحال سامنے آ جائے گی, اور یہ بجٹ عوام کو کچھ بھی نہیں دے گا. تو وہ سارے مسائل ہیں جس کو اپوزیشن کیچ کرائے گی, آتی اس کی صورتحال بنے گی. کل بھی ANP والوں نے بڑے جلسے کیے ہیں, اس سے پہلے مولانا فضل الرحمان بھی کر چکے, تو حکومت پہ دباؤ بڑھے گا. یہ بالکل صحیح بات ہے کہ دباؤ پڑے گا, اور اس کے بعد حکومت اس دباؤ کو کچلنے کی کوشش کرے گی تو اور زیادہ بڑھے گا. بہتر یہی ہوگا کہ جو لوگ احتجاج کرتے ہیں انہیں احتجاج کرنے دیا جائے, مگر یہ کہ حکومت اگلے کئی ہفتوں تک دباؤ میں رہے گی.
بہت شکریہ آپ کا ڈاکٹر عاصم اللہ بخشی, فرمائیے کہ آپ کیا ایکسپیکٹ کر رہے ہیں کہ گورنمنٹ اس سلسلے میں کیا اقدامات پاسبلی کر سکتی ہے؟
دیکھیے گورنمنٹ جو بھی اقدامات کر رہی ہے اس میں بجٹ کا مسئلہ بھی ان کی نظر میں ہوگا, اور لگتا ہے کہ ہے, کیونکہ وہ جب جس طرح بھی فاضل دوستوں نے کہا کہ وہ مہنگائی ہوگی, ٹیکس کے جو رجیم ہے وہ سخت ہوگی, تو اس پہ جب لوگ احتجاج کریں گے تو کہیں گے کہ یہ انہی لوگوں کی وجہ سے ہے کہ جو آج ہمیں سال کا پہنچا, اب دیکھیں اب ہم ان کو پکڑ رہے ہیں اور ان سے پوچھ گچھ ہوگی اور روٹی دولت کا حساب لیا جائے گا وغیرہ وغیرہ. یعنی یہ اتفاق یا ستم ظریفی ایسی ہے کہ یہ دونوں سائڈیں اسی ایک چیز کو پلے کریں گی. جو اپوزیشن ہے وہ بھی بجٹ کے حوالے سے عوام کے جو تکالیف ہیں یا جو عوام کو دھچکا لگے گا उसको अपनी पॉलिटिकल सपोर्ट में बदलने की कोशिश करेंगी
जी।
और उसी तरह गवर्नमेंट भी आवाम के तवज्जो इस तरफ दिलाएगी कि ये जिन लोगों की वजह से तकालीफ हैं और हम उठानी पड़ रही हैं उनको हम उन पे हमने हाथ डाल दिया है और अब ये जो कुछ हो रहा है वो इस वजह से वो करने की कोशिश कर रहे हैं कि हम उनको पकड़ रहे हैं और अब चूंकि हमने उन्हें पकड़ लिया है तो वो दौलत की वापसी और सारे मामला जो है
तो दोनों एक ही इशू को इस्तेमाल करेंगे
जी। दोनों मेरा गुमान यही है कि दोनों इसी इशू को इस्तेमाल करेंगे और अगर आप ये टाइमलाइन देखें ना इस हफ्ते की उसमें शहबाज शरीफ साहब का भी वो है उसमें काजी फायज ईसा साहब का भी है उसमें ये जरदारी साहब का भी था तो ये तमाम चीजें इस तरह की है कि लगे कि गवर्नमेंट बहुत बिजी है किसी भी ऐसे मसले को देखने के लिए और किसी भी हद तक जाने के लिए और किसी के भी खिलाफ कि जिसने करप्शन की है या जिस पर करप्शन का शक है और जिसके जो असासे हैं वो मुबैना तौर पर कौमी दौलत की खुशबूर से बनाए गए हैं तो उसमें जो तहरीक इंसाफ की सपोर्ट बेस है वो तो लाजमन इस आर्गूमेंट को बाय करेगी। बाकी लोग बाय करेंगे या नहीं करेंगे
ये भी देखना बाकी है,
मसाइल को देखेंगे ये अलग बात है।
अच्छा एक आखिरी बात जी और बताइए कि आसिफ अली जरदारी साहब की गिरफ्तारी सियासी तौर पर कितना बड़ा वाकया है?
ये काफी बड़ा वाकया है और इस वाकये में जो अहम तरीन बात यह है कि बड़े लोग गिरफ्तार होते हैं दुनिया भर में लेकिन चूंकि हमारे यहाँ एहतसाब की रवायत ये रही है कि ये सिर्फ अपोजिशन के ऊपर किया जाता है इसलिए ये सियासी जमात को मौका मिल जाता है इस बात को प्ले करने का कि ये मसला एहतसाब का नहीं है ये मसला अपोजिशन को सियासी तौर पर कॉर्नर करने का है और ये एक अहम इशू है हमारे मुल्क में कि जब भी आप ये करेंगे और एहतसाब इस तरह का सिलेक्टिव करेंगे कि हुक्मरान जमात की सतहों में भी ऐसे लोग हैं लेकिन उनके मुतल्लिक अचानक अच्छे फैसले आ जाते हैं या उन पर हाथ ही नहीं पड़ता जबकि दूसरी तरफ जो अपोजिशन है उसके मुतल्लिक इतने सख्त कानून है तो फिर वो जाहिर है कि उससे अपोजिशन को भी मौका मिलता है कि वो इस चीज से सियासी फायदा उठाए। ये एक मसला बड़ा है और उस हिसाब से ये एक बड़ी गिरफ्तारी है क्योंकि इस पर फिर एक बड़ा जो है रिएक्शन वो आ सकता है लेकिन ये रिएक्शन फिलहाल ज्यादा सोशल मीडिया पर आएगा अब वो एक्चुअल ग्राउंड सपोर्ट में कितना तब्दील होता है ये भी देखने है बाकी है।
बहुत शुक्रिया आपका जनाब डॉक्टर आसिफ अल्लाह बख्श साहब और सामान चलते हैं अगले मौजू की जानिब। जैसा कि आप जानते हैं कि पाकिस्तान की कौमी असेंबली का बजट इजलास आज से शुरू हो गया है कल वहां बजट पेश किया जाना है लेकिन आज का इजलास एक हंगामे के बाद आज जो खत्म हुआ है जिसको एडजर्न कर दिया गया है। हमारे साथ टेलीफोन लाइन पर फुरकान अहमद हमारे साथ ही मौजूद हैं। फुरकान साहब जो बताइए कि आज असेंबली में क्या होता रहा?
जी असेंबली का इजलास जो है वो उसके कुछ देर के बाद ही शुरू हुआ जब आसिफ अली जरदारी की जो जमानत है वो मनसूख होने का जो अदालत ने हुक्म सुनाया तो पीपल्स पार्टी के अरकान ने असेंबली में ये मुतालबा रखा स्पीकर से कि आसिफ अली जरदारी को असेंबली में आने देना चाहिए ये उनका हक है और उनका ये कहना था कि स्पीकर की इजाजत के बगैर उनको मुतला किए बगैर जो है वो कोई भी कानून नाफज करने वाला अदारा किसी रुकन असेंबली को गिरफ्तार नहीं कर सकता लिहाजा स्पीकर उनको असेंबली के ईवान में जो है वो आने के लिए अपना किरदार अदा करें चूंकि वो उनको अपना यहाँ पे नुकता नजर रखना चाहिए। इसके ऊपर हुकूमत की जानब से वजीर दाखिला ब्रिगेडियर इजाज शाह जो है वो खड़े हुए और उन्होंने बताया कि जो अमल है वो अदालती अमल है और जो ये केसेस हैं ये उनकी हुकूमत ने नहीं बनाया बल्कि गुज़श्ता दौरे हुकूमत में ये केसेस बने थे और उसके ऊपर अदालत का ये हुक्म है इसमें हुकूमत का किसी किस्म का कोई किरदार नहीं है उनकी गिरफ्तारी के हवाले से और उनकी जमानत मनसूखी के हवाले से जिसके बाद जो है वो ईवान की कार्रवाई आगे जो है वो बढ़ाई गई और बिलावल भुट्टो जरदारी भी ईवान में पहुंचे। अपोजिशन लीडर जो हैं शहबाज शरीफ वो आज असेंबली में पहुंचे थे तवील अरसे के बाद पाकिस्तान उनका आना हुआ है और असेंबली में उन्होंने भी इसके ऊपर इजहार ख्याल किया आसिफ अली जरदारी की गिरफ्तारी के हवाले से और स्पीकर से ये कहा कि वो अपना किरदार अदा करें उनके प्रोडक्शन आर्डर जारी करें बिल्कुल उसी तरीके से जिस तरीके से शहबाज शरीफ जब गिरफ्तार थे तो स्पीकर ने उनको प्रोडक्शन आर्डर जारी करके ईवान में उनकी हाजिरी को यकीनी बनाया। बिलावल भुट्टो जो है वो बात करना चाह रहे थे और स्पीकर ने जब दो उनकी जो वक्त था मुकर्रा उसको नजरअंदाज किया तो उसके ऊपर पीपल्स पार्टी के अराकीन ने जो है वो एहतजाज शुरू कर दिया और वह एहतजाज काफी शदीद जो है वो हो गया तवालत पकड़ने के ऊपर। इस एहतजाज के डिप्टी स्पीकर ने जो इजलास है वो मुलतवी कर दिया कल के लिए। तहम बिलावल भुट्टो ने उसके बाद जो है वो
न्यूज कॉन्फ्रेंस की
अभी जरदारी हाउस में और उसमें उन्होंने कुछ नुकात जो हैं वो अपने उठाए। उन्होंने स्पीकर के उस किरदार की मजम्मत की। उन्होंने ये कहा कि उनके उनको दूसरी मरतबा आज जो है वो मौका
बोलने
नहीं दिया
गया जी,
मुंतखब नुमाइंदे हैं और उनको असेंबली में बात करने का मौका नहीं दिया जा रहा। इसके साथ साथ उन्होंने बताया कि वो आज स्पीकर से पूछना चाहते थे कि उनकी दो खवातीन रुकने असेंबली के ऊपर इस्लामाबाद की पुलिस ने जो उनके ऊपर तशद्दुद किया, उनको तहवील में लिया और उनको तहवील में लेने के बाद भी उनके ऊपर तशद्दुद किया, इसके ऊपर जो है वो उनसे पूछना चाहते थे। इसके साथ साथ जो वजीरस्तान से दो अराकीन असेंबली जिनको गिरफ्तार किया गया है उनके जो है वो क्यों उनको स्पीकर को मुतल्ला किए बगैर उनको गिरफ्तार किया गया, इसके ऊपर वो पूछना चाहते थे। और ये भी वो जानना चाहते थे कि उन्होंने स्पीकर को ये खत लिखा था कि उन दो अराकीन असेंबली जिनको गिरफ्तार किया गया था वजीरस्तान से जिनका तल्लक है उनके प्रोडक्शन ऑर्डर जारी जो है वो किए जाएं। इसके ऊपर स्पीकर ने गुज़श्ता सेशन में ये कहा था कि उनको उनका खत नहीं मौसूल हुआ लेकिन इस इजलास में भी उनके प्रोडक्शन ऑर्डर जारी नहीं हो सके। इन बुनियाद के ऊपर उन्होंने ये कहा कि स्पीकर और डिप्टी स्पीकर अपना जो गैर मुतनाज़ा होने का जो उनका किरदार है वो खो चुके हैं, यानी वो मुतनाज़ा हो चुके हैं, लिहाजा उन्होंने स्पीकर और डिप्टी स्पीकर से इसके ऊपर इस्तीफे का मुतालबा भी किया। इसके साथ साथ उन्होंने जो है वो कुछ सियासी मामलात के ऊपर भी बात की। नैब के किरदार के ऊपर बात करते हुए उन्होंने ये कहा कि नैब का जो रवैया है जिस किस्म के केसेस आज तो उनको मिसाल दी स्पीकर
जी फरकान साहब जी
गिरफ्तारी के हवाले से।
जी सर थैंक यू वेरी मच। इस वक्त हमारे साथ टेलीफोन लाइन पर मौजूद है जुनैद मागरा साहब जो प्रेसिडेंट है कराची चैम्बर ऑफ कॉमर्स से। मागरा साहब जी बताइए कि आप क्या तवक्को कर रहे हैं, बजट में क्या चीजें आप एक्सपेक्ट करते हैं?
देखें इस वक्त हमारी जो बिजनेस कम्युनिटी है वो बड़ी परेशान है क्योंकि ऑलरेडी पहले से इतनी गिमिक्स आई हैं और इतनी बातें हो चुकी हैं कि जिससे खौफ का समा पैदा हो गया है कि होना क्या है। बात यह है कि जब हमने ये कहा कि असेट डिक्लेरेशन स्कीम जो है वो आप ऐसी लाएं कि जिसके अंदर में आपका कॉन्फिडेंस बिल्डिंग मेजर्स होने चाहिए, लोगों को रोड मैप मिले ताकि 70 साल की प्रॉब्लम जो है वो किसी तरीके से क्लेरिफाई हो जाए और हम 80% ब्लैक इकोनॉमी से 20% व्हाइट इकोनॉमी से ट्रांसफर करके हम 80 को कम से कम वहां लेके जाए और वो 80 हो जाए और बाकी भले 20 रह जाए। इसके लिए प्राइम मिनिस्टर साहब ने जब एक्सेप्टेंस की और कहा कि ठीक है हम इसको ये लेके चलते हैं, लेकिन जब ऑर्डिनेंस आया तो ऑर्डिनेंस के अंदर में इन्होंने सिर्फ कैश ट्रांजेक्शन को रखा और बाकी सारी चीजें कह दी कि ये आप इसके अंदर में फॉल नहीं कर सकते। उसमें क्या क्या है? उसमें ये है कि जी आप बॉन्ड नहीं कर सकते, आप अकाउंट रिसीवेबल नहीं कर सकते, आप स्टॉक्स नहीं दिखा सकते, आप बीएल सर्टिफिकेट नहीं दिखा सकते। अब मेरा सवाल ये है कि हमारे पास कोई कैश पैसे तो पड़े नहीं हुए होते, हमारे पास तो रिसीवेबल स्टॉक्स इन सब चीजों का अगर आपने ये प्रोविजन दिया तो वो एक चीज क्लेरिफाई होके निकल जाएगी। वैसे ही फ्लाइंग इन्वाइसिस का मामला बड़ा पिछले दिनों में चलता रहा
अच्छा।
और उसमें मार्केट में काफी प्रोडक्ट्स हैं कि जिसकी वजह से ये चीजें ठीक हो जाएं, लेकिन अब क्योंकि सिर्फ कैश ट्रांजेक्शन पे ही रिलाई करना है और उसको 30 जून तक ही करना है तो आई थिंक इट इज नॉट अप्रोप्रिएट एट दिस टाइम कि जहां पर हम इतनी मुश्किल मरहले में से गुजर रहे हों, जहां हमारा एक्सपोर्ट डिक्लाइन कर गया हो और फिर एक्सपोर्ट को और मजीद डिक्लाइन करने के लिए जीरो रेडिट खत्म करने जा रहे हो और फिर इसके बाद हम इंपोर्ट का बिल भी कम करने जा रहे हैं और आईएमएफ की जितनी फॉर्मेलिटीज हैं वो भी हम टाइमली पूरी कर रहे हैं। तो अब आप मुझे हमें ये समझ में नहीं आ रहा कि अगर डी वैल्यू भी हो गया, आपने ऑटोनोमस बॉडी स्टेट बैंक को फ्री लॉन्च दे दिया कि वो फ्रीली काम कर रही है, फिर इसके बाद ओग्रा को राइट दे दिया आपने, उन्होंने बम पेट्रोल बम लगा दिया, बहुत सारी चीजें
जो होने चाहिए जी
को उन्होंने फ्री कर दिया
सही।
तो ये चीजें सारी हैं।
बहुत शुक्रिया आपका मागरा साहब जी। और हमारे साथ टेलीफोन लाइन पर फैजुल्ला साहब जो चेयरमैन है कौमी असेंबली की स्टैंडिंग कमेटी ऑन फाइनेंस के, ये बताइए फैजुल्ला साहब कि आप क्या एक्सपेक्ट कर रहे हैं कि जो इस वक्त अपोजिशन की सूरत हाल है آپ کا بجٹ سیشن کیسا جائے گا؟ کیا آپ اس پوزیشن میں ہیں کہ بجٹ منظور کرا سکیں؟
جی انشاءاللہ بجٹ ضرور منظور ہوگا، اس میں کوئی دوسری رائے نہیں ہو سکتی. اور جو آپ نے بات کی ہے، اس میں اب ایک معاملہ ہوا ہے آصف زرداری صاحب کی گرفتاری والا، اس میں تو بڑی سیدھی سی بات ہے، نہ یہ ریفرنسز ہمارے دور کے ہیں اور نہ اس میں پاکستان تحریک انصاف کی حکومت کا کوئی عمل دخل ہے. عدالتوں کے فیصلے ہیں اور اس کے مطابق جو ہے وہ قانون اپنا عمل کر رہا ہے
جی.
اس میں ہمارا کوئی دخل نہیں ہے
جی.
تو یہ اسی طرح سے یہ چیزیں چلتی رہیں گی، یہ جمہوریت میں یہ چیزیں جو ہیں ساتھ ساتھ چلتی ہیں. آج بھی پیپلز پارٹی نے آج بھی احتجاج کیا ہے اور ہم ایکسپیکٹ کرتے ہیں کہ آنے والے دنوں میں بھی شاید وہ اپنا پروٹیسٹ یہاں پہ ریکارڈ کراتے رہیں گے.
اچھا ہمارے ساتھ
جو ہے وہ انشاءاللہ پاس ہوگا.
ہمارے ساتھ تھوڑی دیر رہیے گا. آپ ہمیں جوائن کیا ہے ڈاکٹر ایوب مہر صاحب نے، جو ماہر معاشیات ہیں. ڈاکٹر صاحب یہ بتائیے کہ آپ کیا ایکسپیکٹ کر رہے ہیں کہ یہ بجٹ جو ہے یہ عوام کو کتنا ریلیف دے سکے گا آپ کے خیال میں؟
دیکھیں ابھی تو حکومت کی طرف سے جو اسٹیٹمنٹ آتی رہی ہیں اس میں کوئی ریلیف کی بات تو نظر نہیں آ رہی، کیونکہ ابھی جو اسٹیٹمنٹ آ رہی ہیں اس میں آج بھی پرائم منسٹر صاحب نے جب 9 بجے اسپیچ کی تھی اور نیشن وائڈ ان کا خطاب تھا، تو اس میں بھی انہوں نے جس چیز پر زور دیا تھا وہ یہ تھا کہ ٹرانسپیرنسی ہمیں سسٹم میں لانی ہے، اور ٹیکس کلیکشن پہ زور تھا کہ جو لوگ ٹیکس نیٹ میں نہیں ہیں ان پر ٹیکس لگائے جائیں گے. دوسرا جب جو ایک آئی ایم ایف سے کنڈیشنلٹی میں ایک چیز ڈیسائڈ ہوئی تھی کہ 500 بلین روپیز ایکسٹرا ایک ٹیکس کلیکشن ہوگی، یہ ذہن میں رکھنے کی بات ہے کہ یہ 500 بلین روپیز جو ہیں یہ جہاں سے آلریڈی ٹیکس کلیکٹ ہو رہے ہیں جن سورسز سے ان کی بات نہیں ہو رہی، اور جو ایک موو چل رہی ہے اگینسٹ دی کرپشن وہ جو کلیکشن ہونی ہے اس کی بھی بات نہیں ہو رہی، یہ 500 بلین روپیز جو ہیں اس سے ایکسٹرا ہے. اور جو آئی ایم ایف سے بھی بہت پہلے پی ٹی آئی کے الیکشن مینیفیسٹو میں ایک چیز مینشن کی گئی تھی کہ جو موجودہ 4 ٹریلین روپیز کلیکٹ ہوتے ہیں ایف بی آر کو، ان کو بڑھا کر 8 ٹریلین روپیز پر لے کے جانا ہے. تو یہ جب ایکسٹرا ٹیکس کلیکشن کی ہم بات کر رہے ہیں اور ساتھ ہی ایک آسٹریٹی میئرز کی بات جب سے حکومت آئی ہے، تو ایک باقاعدہ ایک اکنامک ایڈوائزری کونسل میں اس کا ایک شعبہ بنایا گیا تھا آسٹریٹی میئرز کے لیے. تو آسٹریٹی میئرز اور ایکسٹرا ٹیکس کلیکشن کے ہوتے ہوئے میں نہیں سمجھتا کہ کوئی ریلیف کی بات کی جا رہی ہے. ریلیف کی بات جو مینشن کی گئی تھی کہ امپلائمنٹ کریٹ کریں گے، وہ ایک ضرور تھا کہ امپلائمنٹ اپارچونیٹیز اگر کریٹ کی جاتی، لیکن جو اکنامک سروے آیا ہے اس میں جی ڈی پی کا گروتھ ریٹ جو ہے وہ 3.3 پہ ڈراپ ہو گیا ہے اور نیکسٹ ایئر کے لیے 4% رکھا گیا ہے. نیکسٹ ایئر کا سے مطلب کہ 2019-20 کا جو ریٹ ہوگا جی ڈی پی گروتھ وہ 4% ہوگا، اور جو انٹرنیشنل تھنک ٹینکس ہیں جن میں آئی ایم ایف اور ورلڈ بینک اور ایشین ڈیولپمنٹ بینک اور پاکستان کا اسٹیٹ بینک آف پاکستان بھی شامل ہیں، انہوں نے 2020-21 کے لیے مزید کم کر دیا ہے جی ڈی پی گروتھ ریٹ جو ان کی پریڈکشن ہے. تو اگر جی ڈی پی کا گروتھ ریٹ 7% جو کہ ایک بینچ مارک ہے اس سے نیچے ہو تو پھر امپلائمنٹ کریٹ ہونے کی کوئی اپارچونیٹی آؤٹ آف کوشچن ہے وہ چیز. تو جب جی ڈی پی گروتھ ریٹ ہی لیس دین 7% ہو گیا، اور میں سمجھتا ہوں کہ ہسٹوریکلی جو لوئسٹ ٹارگیٹس ہیں ان میں سے ایک ہے جو سیٹ کیا گیا ہے، تو اس میں رہتے ہوئے اس ٹارگیٹ کو دیکھتے ہوئے کسی قسم کی امپلائمنٹ کریشن کے اپارچونیٹی بھی سامنے نہیں نظر آ رہی. تو اس میں میرا خیال ہے کہ ریلیف کو ڈسکس نہیں کیا جا سکتا، جبکہ رہی صحیح قطر جو ہے وہ سبسڈیز جو ہے ان کے وڈرال کی بات کی گئی ہے. اگر سبسڈیز بھی وڈرال ہو جاتی ہیں تو پھر ان امپلائمنٹ کے ساتھ ساتھ ایک انفلیشنری پریشر بھی آئے گا.
اچھا ڈاکٹر صاحب ہمارے ساتھ رہیے گا، ہمیں ذرا سا آپ سے اکنامک سروے میں بھی بات کرنی ہے، لیکن میں فیض اللہ صاحب سے پہلے آپ کی گفتگو پہ کمنٹ لے لوں. جی فیض اللہ صاحب.
جی اس میں تو کوئی شک نہیں ہے، جو فگرز ڈاکٹر صاحب نے بیان کیے ہیں وہ ٹھیک ہیں. یہ جو اس وقت جن حالات کا پاکستان کی حکومت کو سامنا ہے، دیکھیے میں بینگ ایکس چیئرمین فائنینس کمیٹی، یہ ساری چیزیں ہمارے سامنے بھی آئی ہیں، اور इसमें दूसरी कोई राय नहीं है कि आज एक मुश्किल वक्त है पाकिस्तान के ऊपर, इकोनॉमी के हवाले से, मुआशी लिहाज से पाकिस्तान मुश्किल हालात का सामना कर रहा है, और इसका इसकी जो बैकग्राउंड है उसका भी आप सब लोगों को अच्छी तरह से अंदाजा है और अच्छी तरह से पता है कि पिछले अदवार में जो कुछ होता रहा और जिस तरीके से कर्ज लेकर अयाशियों के ऊपर पैसा खर्च किया जाता रहा, तो आज पाकिस्तानी कौम को उसका खुमियाजा भुगतना पड़ रहा है। तो इसमें अभी इकोनॉमिक सर्वे के हवाले से इन्होंने बात की, जो फिगर्स इन्होंने दिए हैं वो बिल्कुल करेक्ट हैं, ऐसे ही है, और 4% जो है वो ग्रोथ रेट प्रेडिक्ट किया जा रहा है नेक्स्ट ईयर के लिए, इसमें भी कोई दूसरी राय नहीं है। तो डेफिनेटली ये सारे प्रेशर्स तो हैं, इकोनॉमिक प्रेशर्स हैं, मौजूद हैं, और ये एक साल जो है ये पाकिस्तानी कौम के लिए मुश्किल है। इंशाल्लाह आने वाला वक्त जो करेक्टिव मेजर्स हैं वो लिए जा रहे हैं, बेहतरी की जा रही है, और इंशाल्लाह ताला ये एक साल के अगले एक साल के अंदर पाकिस्तान की इकोनॉमी में, पाकिस्तान के रेवेन्यूज के अंदर जो करेक्टिव मेजर्स लिए जा रहे हैं, FBR को एक पूरी जो है वो कह लें कि उसके अंदर एक पूरी इस्लाहात होंगी और अच्छे तरीके से उसको वहाँ के मामलात को बेहतर किया जाएगा, और इंशाल्लाह ताला आप देखेंगे कि जो हमारे रेवेन्यू टारगेट्स हैं उनको भी अचीव करने की हम भरपूर कोशिश कर रहे हैं, और उसके लिए और जो पैसा पाकिस्तान की इकोनॉमी से बाहर है उसको पाकिस्तान की इकोनॉमी में लाने के लिए, डॉक्यूमेंटेड इकोनॉमी को का साइज बड़ा करने के लिए भी पाकिस्तान तहरीक इंसाफ की हुकूमत जो है वो भरपूर इकदाम ले रही है।
अच्छा, आप दोनों हमारे साथ रहिएगा, हमें जरा सा पाकिस्तान इकोनॉमिक सर्वे की बात करनी है। सारा हसन हमारी करेस्पॉन्डेंट जो है इस्लामाबाद में हमारे साथ हैं। सारा जरा मुख्तसर बताइए, क्या आज उन्होंने बताया, क्या क्या उन्होंने सिनेरियो पेश किया है?
जी राशि साहब, अमूमन होता ये है कि इकोनॉमिक सर्वे में मईशत की तरक्की के आदाद शुमार का जिक्र किया जाता है, लेकिन आज की प्रेस कॉन्फ्रेंस कदर मुख्तलिफ थी माजी में की जाने वाली प्रेस कॉन्फ्रेंस से। आज जब मुशीर खजाना हफीज शेख आए तो उन्होंने कहा कि हमें ये सोचना होगा कि पाकिस्तान की मईशत हर 4 या 5 साल के बाद क्यों इस नहज पर पहुंच जाती है कि हमें IMF से रुजू करना पड़ता है। उसको उन्होंने बताया कि हुकूमत की जो तरजीहात रही हैं वो हमेशा से ऐसी रही हैं कि गैर मुल्की ज़र मुबादला के ज़खायर को बढ़ाने पर तवज्जो नहीं दी गई, जबकि खसारा और ज्यादा है, सूद की अदायगी में बहुत ज्यादा रकम अदा की जाती है, कर्जे ज्यादा लिए गए जिसकी वजह से आज मईशत इस नहज से दो चार है। उसके साथ साथ उन्होंने ये भी कहा कि अब हुकूमत की पहली तरजीह यही है कि मईशत को इस्तेमाल लाया जाए, इस्तेमाल लाने के बाद जो है वो इक्तिसादी शरह नमो की तरफ जाया जाएगा। जी
ठीक है, ये बताइए डॉक्टर अयूब मेहर साहब के, जो आपने भी उसको सुना होगा और आपके पास उसके फैक्ट्स एंड फिगर्स भी हैं, आप जो देखते हैं वो क्या सिनेरियो आपको नजर आता है इकोनॉमिक सर्वे में पाकिस्तान का?
देखिए, हम इसके दो बातें मैं समझता हूँ बहुत अहम है, और क्योंकि BTI के जो लीडर्स हैं वो मेरा ख्याल है इस बात को ज्यादा अच्छा अंडरस्टैंड कर सकते हैं क्योंकि उनका ताल्लुक पब्लिक से होता है, वो पब्लिक रिप्रेजेंटेटिव हैं। इस वक्त जो सेंटीमेंट है मुल्क में इकोनॉमी से रिलेटेड, मैं सेंटीमेंट की इकोनॉमिक सेंटीमेंट की बात कर रहा हूँ, उसमें लोग अब ये नहीं सुनना चाह रहे कि पहले वालों ने ये किया था, या पेट्रोल की प्राइसेस इसलिए बढ़ रही है कि इंटरनेशनल प्रेशर है, या पहले से ये होता आ रहा है। लोग इस वक्त जिस पोजीशन पे पहुंच चुके हैं वो सोल्यूशन चाह रहे हैं, क्योंकि तब्दीली की बात है ना, तो तब्दीली में कोई सोल्यूशन क्या है, कोई क्या रिलीफ दिया जा रहा है, लोग अब इसमें ज्यादा इंटरेस्टेड हैं, और उस रिलीफ से रिलेटेड जो मसले हैं वो जो असल चीज जो नजर आ रही है खतरनाक, वो ये कि सिर्फ कमिंग फिस्कल ईयर नहीं बल्कि उसके बाद वाला यानी 2020-21 भी, ये 2 सालों के जो टारगेट्स आए हैं GDP ग्रोथ से रिलेटेड, वो दूसरे साल में मजीद डिक्लाइन नजर आ रहा है। तो अगर 2 साल तक डिक्लाइन है और फिर जिस तरह से IMF का एग्रीमेंट ये बता रहा है कि IMF से जो पैसा मिलेगा पाकिस्तान को फॉरेन एक्सचेंज के रिजर्व्स को मेंटेन करने के लिए, वो नेक्स्ट 3 साल तक मिलता रहेगा किस्तों की सूरत में, 39 मंथ तक, ये इससे एक क्वेश्चन मार्क ये आता है, क्या नेक्स्ट 3 साल जो है, नेक्स्ट 3 ईयर जो है, उसमें हम एक्सपोर्ट्स और FDI से फॉरेन एक्सचेंज रिजर्व जनरेट करने के काबिल अगले 3 साल तक नहीं हो पाएंगे? ये एक खतरे की तरफ एक चीज है जो इंडिकेशन दे रही है। पाकिस्तान का प्रॉब्लम ये है कि हमें एक्सपोर्ट और FDI को अगर हम किसी भी तरह से इम्प्रूव करने में कामयाब हो जाएं, तो उससे न सिर्फ ये कि फॉरेन एक्सचेंज का मसला सॉल्व होगा, हमें IMF के पास जाने की जरूरत नहीं रहेगी, बल्कि टैक्स की कलेक्शन भी ऑटोमेटिकली बढ़ जाएगी, क्योंकि जब GDP बढ़ेगा سائز آف اکانومی بڑھے گا تو ٹیکس ریونیو بھی آٹومیٹکلی بڑھ جائیں گے. لیکن ابھی تک کوئی اس قسم کی پالیسی سامنے نہیں آئی ہے کہ جس سے ایکسپورٹ بڑھائی جا سکے اور ایف ڈی آئی کو پاکستان میں انڈکس کیا جا سکے. یہ وہ ایریاز ہیں جہاں فوکس کرنے کی ضرورت تھی. ٹیکس کلیکشن کے پہ گورنمنٹ کا فوکس ہے, ٹھیک ہے, لیکن ٹیکس کلیکشن سے ایک سولوشن نہیں بلکہ ٹیکس کلیکشن کبھی کبھی اکانومی کا سائز شرنگ کر دیتی ہے, وہ ایک پرابلم بھی کریٹ کر دیتی ہے. اس کے جب تک آپ نے ایکسپورٹ نہیں بڑھاتے, ایف ڈی نہیں آئی نہیں بڑھاتے, اکانومی کا سائز نہیں بڑھاتے, تو ٹیکس کلیکشن ایک اس اکانومی میں ٹیکس کلیکشن بڑھانا جو اکانومی شرنکنگ کی طرف جا رہی ہو وہاں مزید خطرناک صورتحال پیدا ہو سکتی ہے.
اچھا یہ بتائیے فیض اللہ صاحب, جو بات کہہ رہے تھے ڈاکٹر ایوب مہر صاحب کہ اب لوگ یہ نہیں سننا چاہتے کہ کس نے کیا کیا, ماضی کی حکومتوں نے کیا کیا, اس تاثر کو دور کرنے کے لیے اور اپنا ایک اوریجنل پروگرام پیش کرنے کے لیے اپنی گورنمنٹ کیا کر رہی ہے؟ فیض اللہ صاحب, اچھا ان کی لائن ڈراپ ہو گئی ہے, بہت شکریہ آپ صاحبان کا. فیض اللہ صاحب کی لائن ڈراپ ہو گئی ہے اور ٹیلی فون لائن میں بڑی خرابی ہے اس لیے ان سے بات نہیں ہو پائے گی. ہم بہت شکر گزار ہیں ڈاکٹر ایوب مہر آپ کے اور سارا حسن آپ کے. ایک بریک لیں گے, عقیل یوسف زئی صاحب ہمارے ساتھ ہیں, ہم گفتگو کریں گے افغانستان پاکستان ایکشن پلان فار پیس اینڈ سالیڈیریٹی اے پی اے پی پی ایس کے اجلاس کی جو اسلام آباد میں ہوا.
میڈیم ویو 972 کلو ہرٹز پر, یہ ہے وائس آف امریکہ واشنگٹن. ہماری ویب سائٹ ہے اردو وی او اے ڈاٹ کام.
ویلکم بیک جی. عقیل یوسف زئی صاحب, جیسا کہ آپ جانتے ہیں کہ افغانستان پاکستان ایکشن پلان فار پیس اینڈ سالیڈیریٹی کا اجلاس ہوا اسلام آباد میں. اس اجلاس میں پاک افغان سیکیورٹی مسائل اور سرحدوں پر باڑ لگانے سے متعلق معاملات پر تبادلہ خیال ہوگا اور مئی 2018 میں دونوں ملکوں کے تعلقات بہتر بنانے کے لیے یہ کمیشن یہ میکینزم تشکیل دیا گیا تھا. اور یہ اجلاس ایک ایسے وقت میں ہو رہا ہے جب اشرف غنی صاحب وزیر اعظم عمران خان کی دعوت پر 27 جون کو پاکستان کا دورہ کر رہے ہیں. آپ کیا ایکسپیکٹیشن ہے آپ کی اس اجلاس سے؟
جی جعفر صاحب, اس میں سب سے بڑی خبر تو یہی ہے کہ اس تمام بیک گراؤنڈ میں کہ اشرف غنی صاحب پاکستان کا دورہ کر رہے ہیں, یہ ان کا دوسرا دورہ ہوگا. اور اس سے پہلے بھی آپ کو پتا ہے کہ وزیر اعظم عمران خان کی جانب سے ان کو 3 بار دعوت دی گئی تھی کہ وہ پاکستان کا دورہ کرے, ان کی جانب سے بھی وزیر اعظم کو دورے کی دعوت دی گئی تھی. دو اہم ایشو ہے جس پر بات ہو رہی ہے یا جس پر بات کی جائے گی. ایک تو وہ جو دوحہ پروسیس ہے اس کو آگے بڑھانے کی بات ہے. ایک چند ایشو ایسے ہیں جو کہ پاکستان اور افغانستان کے درمیان ہے یا جو کہ افغان طالبان پر انفلوئنس کی بات ہے پاکستان کی جانب سے, اس کو کس طریقے سے چینلائز کیا جائے اور اس کو کس طریقے سے استعمال کیا جائے اس پوری پیس پروسیس کے لیے. اور ذرا خلیل اللہ صاحب پاکستان کے ساتھ دورے کر چکے ہیں, آپ کو مجھ سے زیادہ پتا ہے. افغان طالبان کے ساتھ ری انگیجمنٹ ہو گئی ہے, پاکستان کا اپنا ایک رول ہے جو کہ اندرونی خانہ وہ کوشش کر رہا ہے کہ اس معاملے کو پاکستان کے مفادات کے تناظر میں حل کیا جائے, ایک راستہ دیا جائے. اور جہاں تک اس والے ایونٹ کا تعلق ہے, میرے خیال میں یہ ایک پریپریشن پروسیس ہے کہ اشرف غنی صاحب چونکہ اس کے فوراً بعد افغانستان میں کوشش کی جا رہی ہے سٹارٹ آف امریکہ اور ان کی اتحادیوں کی جانب سے کہ پیس پروسیس کو ایک فائنل ٹچ دیا جائے اور اس کے نتیجے میں افغانستان میں جو پریزیڈنشل الیکشن پروسیس ہے اس کو انیشیٹ کیا جائے. تو میرے خیال میں یہ ایک حکومت یا سربراہان مملکت کے لیول پر بہت اہم ڈیولپمنٹ ہوگی, بہت اہم ایک میٹنگ ہوگی اور اس کے بعد اس میں پتہ چلے گا کہ پاکستان اور افغانستان کے جو تعلقات ہیں مستقبل میں کیا رخ اختیار
کرتے ہیں. اچھا عقیل صاحب, گزشتہ دنوں میں جو تعلقات ہیں ان میں بہت زیادہ اتار چڑھاؤ رہا ہے پاکستان کے, لیکن یہ کہ یہ جو سعودی عرب میں کانفرنس کے دوران ملاقات ہوئی ہے دونوں صدر اشرف غنی صاحب کی اور وزیر اعظم عمران خان کی, اس کے بعد اس میں دعوت دی گئی ان کو دورے کی, انہوں نے ایکسیپٹ کی اور اب وہ آ بھی رہے ہیں, اس سے آپ کیا ایکسپیکٹ کرتے ہیں کہ جو تعلقات میں ایک سرد مہری ایک عرصہ دراز سے وہ کچھ دور ہوگی, برف پگھلے گی؟
بالکل جابر صاحب, آپ کو یاد ہوگا کہ عمران خان صاحب جب پہلی تقریر کر رہے تھے وزیر اعظم کا حلف اٹھانے کے بعد, اس میں دو ممالک کا بہت اہم ذکر تھا, بہت اچھے میسیجز انہوں نے دیے تھے افغانستان کی جانب اور انڈیا کی جانب. انڈیا کے ظاہر جو ایک خیر سرجری کا میسج تھا کہ ہم تمام معاملات کو ملاقات کے ذریعے حل کریں گے, اس کا اثر تو آپ دیکھ چکے ہیں دونوں سائڈ سے, جس طریقے سے گزشتہ مہینوں میں تعلقات خراب ہو گئے ہیں, مگر انڈیا کے تعلقات اور پاکستان کے تعلقات شاید اس ریجن کی سیاست میں اتنے اہم نہیں ہے جتنے کہ افغانستان اور پاکستان کے تعلقات ہے. میرے خیال میں جب ہم ایک انالیسس کرتے ہیں, ایک متقابلی جائزہ پیش کرتے ہیں, تو اس میں یہ ہے کہ جو ہماری اپنی معلومات ہے یا اب جب ہم گراؤنڈ پر دیکھتے ہیں, وہ یہ ہے کہ افغانستان کے ساتھ بہتر تعلقات عمران خان صاحب کی ترجیحات میں شامل رہی ہے اور اب بھی ہے, اور آپ کو یاد ہوگا کہ ایک وقت میں یہاں پر شریعت کی بات کی گئی تھی کہ ہم ان کو شریعت دیں گے, اس پر چند حلقوں نے ناراضی کا اظہار کیا, مگر عمران خان صاحب نے کل ہی کی بات ہے کہ جب خیبر پختونخوا کے ایک صوبائی وزیر نے جو صوبائی ترجمان دی ہے, انہوں نے ایک بات کی کہ افغانستان کی جو شہری ہے ان کو ہم پاکستان سے نکالیں گے, جو مہاجرین جس کو ہم عام لفظوں کہتے ہیں, کہا جاتا ہے کہ کل شام کو عمران خان صاحب نے اس پر بھی ناراضگی کا اظہار کیا ہے, جس سے آپ اندازہ لگا سکتے ہیں کہ عمران خان صاحب کی ترجیحات افغانستان کے حوالے سے نصرت کی بہت واضح ہے بلکہ بہت مثبت بھی ہے, اور اس کی بنیادی وجہ یہ ہے کہ وہ چونکہ اس بیٹ سے تعلق رکھتے ہیں, یہاں ان کی پارٹی موجود ہے, یہاں پر بہت کام ہو چکا ہے, ایکس پارٹا کے ساتھ ان کی اپنا ایک اٹیچمنٹ رہی ہے, وہاں پر وہ دورے کرتے رہے ہیں, اب بھی وزیر اعظم بننے کے بعد سب سے زیادہ دورے انہوں نے وہاں کے کیے ہیں, تو میرے خیال میں حکومت جو سیول حکومت ہے ان کی ترجیحات اور ضروریات بالکل واضح ہے, مگر جو سب سے بڑا ایشو ہے وہ یہ ہے کہ جو پاکستان کی ملٹری اسٹیبلشمنٹ ہے, ظاہر ہے کہ وہ عمران خان صاحب کی حکومت کو سپورٹ کر رہی ہے, تو تمام پروسیس کو ان کی سپورٹ بھی حاصل ہے, اب دیکھ یہ ہے کہ آگے جا کر یہ تعلقات کار یا دونوں ممالک کے درمیان جو ایک میکانزم ہے تجدید پروسیس کے سلسلے میں, دو ہاتھ پروسیس کے سلسلے میں وہ کیا رخ اختیار کرتا ہے. میرے خیال میں آصف غنی صاحب جب آئیں گے تو اس کے بعد شاید کہ دونوں ممالک کے درمیان جو تعلقات میں کچھ سرمیری آ گئی تھی اس میں کمی واقعی ہوں اور چند عملی اقدامات کا اعلان بھی ہو جائے.
بہت شکریہ عقیل یوسف زئی صاحب, اور اس وقت ہمارے ساتھ ٹیلی فون لائن پر موجود ہیں جناب شبیر شر صاحب, ممتاز وکیل ہیں اور لیڈر بھی ہیں وکیلوں کے, ہم ان سے گفتگو کریں گے. جیسا کہ آپ جانتے ہیں کہ جسٹس فائز عیسیٰ کے خلاف ریفرنس پر اب وکلاء منقسم ہو گئے ہیں, سپریم کورٹ کے جج کے خلاف دائر ریفرنس کے معاملے پر ایسا لگتا ہے کہ انہوں نے اپنے آپ کو تقسیم کر لیا ہے, اور پنجاب بار کونسل اور وکلاء ایکشن کمیٹی نے پاکستان بار کونسل سے 14 جون کو دی جانے والی ہڑتال کی کال واپس لینے کا مطالبہ کرتے ہوئے کسی بھی ہڑتال کا حصہ بننے سے صاف انکار کر دیا ہے. شبیر شر صاحب, کیا سبب ہے یہ جو منقسم ہوئے ہیں وکیل؟
منقسم نہیں ہوئے, پاکستان پنجاب بار کونسل نے آج اپنا اعلامیہ جاری کیا ہے کہ وہاں کی لاہور کی ایک ایکشن وکلاء ایکشن کمیٹی بنی ہے, جس کا نہ کسی بار سے تعلق ہے, نہ ہائی کورٹ بار سے تعلق ہے, نہ ڈسٹرکٹ بار سے تعلق ہے, اور نہ ہی پنجاب بار کونسل سے اس کا تعلق ہے. وہ کچھ لوگ ہیں جو حکومتی ذریعوں نے جو ہے ان کو بنایا ہے, ان کو اکٹھے کیا ہے, جیسے 2007 میں جب افتخار چودھری کی ہم نے تحریک چلائی تھی اس وقت بھی اس قسم کے پپیٹس جو تھے وہ تیار کیے گئے تھے. تو وہ وکلاء ایکشن کمیٹی کوئی بار نہیں ہے, نہ ہی وہ پنجاب بار کونسل ہے. وکلاء آج بھی متحد ہیں, یہ حکومت کی بدقسمتی ہو گئی ہے کہ اس وقت حالات 2007 والے پیدا ہو گئے ہیں. 2007 میں بھی پرویز مشرف صاحب کی حکومت تھی, اور انہوں نے اس وقت یہ کیا کہ چیف جسٹس آف پاکستان کے خلاف جو ہے وہ ریفرنس بھیج دیا اور اس کو کہا کہ آپ ریزائن کریں, اور اس وقت دو بڑی پارٹیاں مسلم لیگ نون پاکستان پیپلز پارٹی دونوں بار کھڑی تھی, ان کے خلاف ایسے ہی کیس بنائے جا رہے تھے جیسے آج کے دور میں بنائے جا رہے ہیں. تو ایسا ایٹماسفیئر خود حکومت نے کریٹ کیا ہے, تو اس ماحول کو دیکھتے ہوئے حکومت بوکھلا گئی ہے, اور وکلاء جو ہر جگہ پر جو ہے نا وہ ویک پوائنٹس کمزور باتیں ہوتی ہیں, کمزور لوگ ہوتے ہیں, ان پر ان کے مستقبل جو ہے انہوں نے بنائی ہے.
جی مگر شبیر شر صاحب
لنگڑی تھی.
جی شبیر شر صاحب یہ بتائیے کہ جو سپریم کورٹ بار کے صدر ہیں جناب کنکرانی صاحب, انہوں نے بھی یہ بات کہی ہے کہ جب سارے ہی ججوں کا احتساب ہونا چاہیے تو اس میں کیا قباحت ہے, اگر آپ بالکل کلین ہیں, آپ کے خلاف کوئی چیز نہیں ہے, تو آپ کو سپریم جوڈیشل کونسل میں پیش ہونے میں کیا اعتراض ہے؟
دیکھیے 400 ریفرنسز پینڈنگ ہیں, وہ آج تک نہیں چلائے گئے. وہ کیوں نہیں چلائے گئے؟ یہ ایک جج کو ٹارگیٹ کیا گیا ہے اس بنیاد پر, اسٹیبلشمنٹ نے جان بوجھ کر کے ٹارگیٹ کیا ہے کہ اس کی دو ججمنٹ آئی ہے, ایک جو فیض آباد میں دھرنا ہوا تھا مولوی خادم حسین کا, اس کے سلسلے میں انہوں نے ججمنٹ دی, انہوں نے کلیئرلی کہا کہ وہاں پر جو لوگوں میں वर्दी वालों ने पैसे तकसीम किए, लिफाफे तकसीम किए, वो कौन थे, क्यों तकसीम किए गए, उसने वाजे जजमेंट दिया। दो महीने तक उनको कौन खाना फराहम करता रहा, फिर लाहौर में जो वकला पे ऊपर धमाका हुआ, बम धमाका, उसके सिलसिले में उसने क्लियर फाइंडिंग दी है। उस फाइंडिंग के बाद इसको एस्टेब्लिशमेंट को तकलीफ हो गई है, उस जज को बाकायदे टारगेट बनाया जा रहा है जो एक ईमानदार जज है। अब उस पर करप्शन की चार्ज हो, बदनीयती इसमें गवर्नमेंट की ना होती तो हम कभी ना आते, इसमें बिल्कुल ही बदनीयती शामिल है।
मगर आप इस बात पे तो एग्री करते हैं कि जजेस का भी मुहासबा सबकी तरह से होना चाहिए।
जी बिल्कुल होना चाहिए। और वो पेंटिंग जो पहले पड़े हुए रेफरेंसेस, वो क्यों नहीं चलाते, उसको हुकूमत ने आज तक क्यों नहीं परसू किया। कई जजेस जो है ना वो रिटायर हो गए, कई बैठे हुए, जिसको एस्टेब्लिशमेंट चाहती है कि इसको उठा करके बाहर फेंकना है तो वो रेफरेंस चल पड़े। ये क्या बात हुई कि हम जजेस के खिलाफ जो है ना वो एहतसाब कर रहे हैं, खुद अपना भी एहतसाब करें, अपने लिए भी बहुत सारी चीजें हैं।
जस्टिस फैज ईसा साहब की जो प्रॉपर्टी वहां पर लंदन में,
तो ब्लैकमेल करना जी,
जो उनकी प्रॉपर्टी लंदन में डिस्कवर हुई है, उसके बाद आप क्या समझते हैं कि अभी ये जायज नहीं है?
जनाब ये डिस्कवर अभी नहीं हुई है, ये गवर्नमेंट को सारा पता होता है। जिस बेटे की वो बेटा शादीशुदा है, इंडिपेंडेंट है, डिपेंडेंट नहीं है वो, ये गवर्नमेंट को उस वक्त भी पता होता है जिस वक्त ये एलिवेट होते हैं,
कराची में आज
होता है। ये ट्रंप कार्ड के तौर पर ये छुपा के रखते हैं कि किस दिन इस जज को हम ब्लैकमेल करें।
अच्छा कराची में
ये आज की तरह पार्टी नहीं है,
कराची में आज सुप्रीम कोर्ट बार के सदर के साथ जो कुछ हुआ,
हाँ
उसके बारे में आप क्या कहेंगे?
मैं उसके बारे में नॉलेज नहीं है, क्या हुआ है वहाँ?
उनके खिलाफ एहतजाज हुआ है, उनसे कहा गया है कि हम आपके साथ नहीं है। कराची में जो वकला है की तंजीम है, उसने कैटेगरी लिखा है कि हम इस एहतजाज के हिस्सा नहीं है।
वकला की तंजीम सवाए बार के कोई तंजीम नहीं होती है, ये बाकी जो होते हैं ये गवर्नमेंट के छोड़े हुए पपेट होते हैं, उनके कारतूस होते हैं, जो वो जहां फायर करना चाहते फायर करते हैं। वकला की नुमाइंदगी करती है बार, ये क्लियर है, कॉन्स्टिट्यूशन में भी क्लियर है, हर जगह क्लियर है। वकला से बार से बाहर कोई अगर है तो वो कोई तंजीम नहीं है, वो सारी गुंडागर्दी है जो कि हुकूमत के एमा पर हो रही है। इसको हम कभी भी नहीं मानते कि ये वकला ने किया या आजाद, जो इस किस्म के होते हैं हम जाहिर उस पर प्रोसीडिंग्स चलाते हैं, ऐसों की हम लाइसेंस कैंसिल करते हैं, जो ला कानून अपने हाथ में लेते हैं और बार के फैसले को नहीं मानते हैं, उसके लिए हमारे पास प्रोसीडिंग्स हैं। अगर ऐसा मामला हुआ है तो जाहिर उनके खिलाफ भी प्रोसीडिंग्स होगी और उनको बुला करके मालूम करेंगे कि आपने कैसे,
सवाल ये है, सवाल
आप लाए हैं,
सवाल ये है कि अगर सुप्रीम जुडिशियल काउंसिल के सामने एक केस गया है और हुकूमत ने जेन्युइनली उसको भेजा है, तो उस पर वकला को क्यों एतराज है और क्यों नहीं उसका फैसला होने देते?
मैंने अर्ज किया कि एतराज इसलिए है कि ब्लैकमेलिंग पर एतराज है, कि उसकी जजमेंट जो आया है उस पर ब्लैकमेल किया जा रहा है।
ये तो आप कह रहे हैं ना, हुकूमत तो कहती है जेन्युइनली,
पहले शौकत सिद्दीकी के ऊपर जो चलाया केस तो हमने नहीं कहा भाई ठीक है, उसके खिलाफ जेन्युइन इश्यूज थे गवर्नमेंट के या जो भी थे रेफरेंसेस थे, इसको बिल्कुल टारगेट बनाया गया है और दो साल के बाद ये जाहिर है कि चीफ जस्टिस बनने जा रहा है।
लेकिन हुकूमत का मौका मुख्तलिफ है, नहीं चाहिए। हुकूमत का मौका तो ये है कि ये जेन्युइन केस है, उनकी प्रॉपर्टी डिस्कवर हुई इसलिए चलाया जा रहा है।
इसीलिए इतना कोई बड़ा जुर्म ये नहीं है प्रॉपर्टी का कि जज के ऊपर रेफरेंस आ जाए, ये बड़ा जुर्म नहीं है।
बहुत शुक्रिया आपका शबीर शेख साहब, बहुत शुक्रिया आपका।
दूसरे जो एस्टेब्लिशमेंट के लोग हैं उनमें से किसकी प्रॉपर्टी बाहर नहीं है?
बहुत शुक्रिया आपका शबीर शेख साहब,
रेफरेंस लाया है
जी, बहुत शुक्रिया आपका। और सामने इसके बाद हम एक ब्रेक लेंगे, ब्रेक के बाद हम फिर गुफ्तगू करेंगे अमरीका और चीन के दरमियान ताल्लुकात के हवाले से, खासतौर पर तजारती ताल्लुकात।
मीडियम वेव 972 किलोहर्ट्ज़ पर यह है वॉइस ऑफ अमेरिका वॉशिंगटन। हमारी वेबसाइट है urduvoa.com।
वेलकम बैक। इस वक्त हमारे साथ टेलीफोन लाइन पर मौजूद हैं डॉक्टर जफर बुखारी साहब, शिकागो यूनिवर्सिटी से उनका ताल्लुक है। सबसे पहले ये बताइए कि जो अमरीका और चीन के दरमियान तजारती तनाजा है, उसका अब क्या मरहला है और उसके क्या इम्पैक्ट आपको नजर आ रहे हैं डॉक्टर साहब?
एक चीज जो बड़ी पॉजिटिव नजर आई है इस साल खासतौर पे कि तकरीबन चाइना ने ये जरूर किया है कि उनकी तकरीबन कोई 17% के करीब जो है उनकी अमेरिकन इम्पोर्ट्स जो है वो डाउन हुई है चाइना से, और ये एक्सपेक्ट कर रहे हैं कि इस साल बाय द एंड ऑफ द ईयर जो है ये तकरीबन 24% तक पहुंच जाएंगे। तो ये एक ऐसा साइन है जो कि एक बड़ा पॉजिटिव साइन है, जो कि इनके जो $900 बिलियन का जो ट्रेड डेफिसिट है उसको किसी हद तक लगा लें आप 24% ऑफ द 900 बिलियन, इसको ये कट डाउन कर देगा। लेकिन अगर जिस तरीके से ये सोचा जाए कि बिल्कुल एट पार दोनों कंट्रीज आ जाएंगे या चाइनीज जो ट्रेड है वो चली जाएगी डेफिसिट में अमेरिका की तरफ और अमेरिका सरप्लस में हो जाएगा, तो इसके चांसेस तो ऑलमोस्ट नन टू जीरो है। तो ये डेफिसिट तो ये बरकरार रहेगा हर सूरत में, क्योंकि बहुत सारे जो खासतौर पे अमेरिकन इंडस्ट्रियल कंपोनेंट हैं, जिसमें कि ऑटो इंडस्ट्री से लेके और जो छोटी बेसिक टेक्नोलॉजिकल कंपनीज हैं या कंप्यूटर कंपनीज भी हैं बहुत सारी, इनके जितने भी कंपोनेंट्स हैं वो सब के सब चाइना में बनते हैं और वहीं से बन के आते हैं। तो उसकी वजह से ये कि अमेरिकन जो कॉर्पोरेट स्ट्रक्चर है उसकी जो प्रॉफिटेबिलिटी है वो मेंटेन रहती है और इसका इम्पैक्ट जो है वो यूएस स्टॉक मार्केट पर भी बड़ा पॉजिटिव होता है। तो ये तमाम चीजें ऐसी हैं इसमें जावेद साहब की, ये इंटरलिंक्ड हैं एक दूसरे के साथ, न सिर्फ इंटरलिंक्ड हैं बल्कि इंटरडिपेंडेंट भी हैं।
अच्छा ये बताइए कि जो इस वक्त तो सिचुएशन है उसमें आलमी सतह के ऊपर मतलब दूसरे मुल्कों में भी जाहिर है कि उसका इम्पैक्ट महसूस किया जाएगा, खासतौर पर यूरोप के हवाले से आप क्या समझते हैं कि क्या सूरत हाल बनेगी?
देखिए यूरोप ने नो डाउट कि यूरोप ने स्टैंड लिया है, कई दफा इंडिपेंडेंट स्टैंड लिया है कि वो अमेरिकन पॉलिसीज से हटके उनकी अपनी इंडिपेंडेंट पॉलिसीज भी हों, और खासतौर पे कुछ ऐसे मामले आते हैं जैसे एग्रीकल्चर है, एग्रीकल्चर के ऊपर यूरोप का और अमेरिका का बिल्कुल कहीं भी आपस में ना कोऑपरेशन है ना कोऑर्डिनेशन है, बल्कि एक दूसरे को वो आई टू आई जो है ना देखते हैं, वहां पर दोनों एक दूसरे के अगेंस्ट भी हैं। बल्कि क्योंकि यूरोपियन सब्सिडीज जो है खासतौर पे डेयरी में लगा लें और एग्रीकल्चर में लगा लें फॉर द थर्ड वर्ल्ड इंक्लूडिंग चाइना एज वेल, वो अमेरिका से ज्यादा बेटर है वो सब्सिडीज। तो अल्टीमेटली यूरोपियन कंपनीज को ये एक एज है नो डाउट इंटरनेशनल मार्केटिंग में और इंटरनेशनल मार्केट में खासतौर पर, कि वो अमेरिका की जो एक नो डाउट लीडिंग पोजिशन है एग्रीकल्चर में उसमें से वो भी अपना एक शेयर ले जाते हैं, मेजर शेयर तो नहीं लेके जाते हैं, क्योंकि जाहिर है अमेरिकन इकोनॉमी वो तो पूरे वर्ल्ड का 25% है, बहुत बड़ी इकोनॉमी, और एग्रीकल्चर का जो इनका सेक्टर है और खासतौर पर दुनिया के रेफरेंस से वो बहुत बड़ा सेक्टर है वो भी। लेकिन इसमें चाइना का जहां ताल्लुक है ये जरूर हुआ है कि चाइना और रशिया का जो एक आपस में कोऑर्डिनेशन है ये एक ऐसी चीज क्रिएट जरूर कर गई है और कर रही है कि दुनिया में जो ट्रेड का जो बैलेंस है वो इम्बैलेंस तो नहीं होगा बल्कि वो स्टेबल हो जाएगा एक तरीके से। कि अगर हम डिफेंस की ट्रेड भी लें तो आप ये देखिए कि अमेरिका ने थ्रेट किया था टर्की को कि भाई उनके वो अगर F-16 का वो कैंसिल कर देंगे अगर उन्होंने रशिया से उनके जो MiG-400 अगर वो बाय किए तो, लेकिन इसका इतना बड़ा इम्पैक्ट इसलिए नहीं है कि अब दुनिया में अब चाइना रशिया इंडिया पाकिस्तान और बहुत सारे यूरोपियन कंट्रीज भी अब डिफेंस टेक्नोलॉजी में आ गए हैं कि जिसमें वेस्ट को भी और अमेरिका को भी अपने बाय नए सिरे से तलाश करने पड़ेंगे। तो इसलिए अब जो सिचुएशन है वर्ल्ड की वो एक ऐसी होती चली जा रही है कि जहां पर खासतौर पे जो ये इंफॉर्मेशन टेक्नोलॉजी की जो फ्लो है और उसके बाद पिछले 20 साल की जो टेक्नोलॉजिकल डेवलपमेंट है जो कि उससे पहले की सेंचुरी से ज्यादा है, तो इस डेवलपमेंट का जो इम्पैक्ट है वो आहिस्ता आहिस्ता 20-25 साल गुजरने के बाद आहिस्ता आहिस्ता वो उभर रहा है, और उस उभरते हुए पैनल में कि इवन पाकिस्तान जैसा कंट्री जहां पर के इंटरनल टर्मोइल और इकोनॉमिक इंटरनल सिचुएशन खराब होने के बावजूद भी आप ये देखें कि पाकिस्तान ने तुर्की के साथ ज्वाइंट वेंचर में जो F-1700 जेट बनाए हैं इसका बहुत बड़ा इम्पैक्ट है। तो यूरोप भी इस चीज को अब फील करने लगा है कि अब ऐसे और दूसरे कंपेटिटर्स वर्ल्ड मार्केट में आ चुके हैं जहां पर के ट्रेड जो होगी वो नो डाउट कि वो बायलैटरल भी होगी, बल्कि जो एक ट्रेड में जो एक डोमिनेंस है किसी भी एक कंट्री की या दो कंट्रीज की वो डिमिनिश तो नहीं होगी लेकिन उसका इम्पैक्ट थोड़ा सा कम हो जाएगा।
अच्छा डॉक्टर जफर बुखारी जी बताइए कि जब हम बात करते हैं पाक अमेरिका और चीन के दरमियान तिजारत की और ट्रेड इम्बैलेंस की और टैरिफ्स की, तो अमेरिका के कंज्यूमर के बारे में तो हम बात करते हैं, खुद चाइना में जो कंज्यूमर्स हैं और खुद चाइना की इकोनॉमी जो है वो इस किस हद तक इससे मुतासर होती है?
देखिए चाइना ने जो एक बहुत अच्छा काम किया और उन्होंने अमेरिकन मॉडल फॉलो किया बहुत साइलेंटली, चाइना ने एक अच्छा काम ये किया है कि उन्होंने 1978 में उन्होंने अपने यहाँ 47,000 म्यूनिसिपल गवर्नमेंट्स बना के और उन्होंने हर मेयर को इतना इंडिपेंडेंट कर दिया था कि उन्होंने कहा कि भाई हर मेयर जो है वो अपने अपने छोटे टाउन से लेके बड़े मेट्रोपॉलिटन टाउन्स तक में जो है वो अपने सिटीज की ڈیولپمنٹ کے اور لوگوں کی ایگریکلچر کے ہر چیز کے وہ خود ذمہ دار ہوں گے. اس کا امپیکٹ یہ ہوا ہے جعفر صاحب کہ آپ یہ دیکھیے کہ 1.3 بلین کی پاپولیشن تو انہوں نے اس قدر خوبصورتی سے انہوں نے فیڈ کیا ہے کہ انہوں نے چائنا نے ایک تو یہ کہ پچھلے تقریباً کوئی 30 سال میں ایڈیشنل 50,000 ڈیمس بنائے ہیں, 50,000 ڈیمس, اور ان تمام ڈیمس نے جو انٹیریئر چائنا تھا اس کی ایگریکلچر نیڈس اور فوڈ سیکورٹی اور اس کے علاوہ انرجی نیڈس, یہ سب چیزیں انہوں نے آلموسٹ کور کر دی ہیں. اور یہ بڑا زبردست ماڈل ہے جو میں سمجھتا ہوں کہ چونکہ ہم بات کر رہے ہیں پاکستان امریکہ اور چائنا کی, کہ جس میں چائنا نے لیڈ لے لی اس چیز کو فالو کرنے میں, اور پاکستان باوجود اس کے کہ وہ امریکن بلاک میں 1947 سے رہا وہ یہ لیڈ نہیں لے سکا, اور پاکستان میں ہمارے ہاں ایک ڈیزاسٹر کریٹ ہو گیا 47 سال میں بیکاز آف دس پولیٹیکل ٹرمائل اور ان تمام چیزوں کا. تو یہ ضرور ہوا ہے کہ چائنا کا جو کنزیومر ہے ایکچولی اس کو کم از کم یہ تو ضرور ہے کہ وہ امریکن جینز اور امریکن مینوفیکچرڈ پروڈکٹ کا وہ بڑا دلدادہ ہے. تو اس کی ایک بہت بڑی 30% چائنیز پاپولیشن ایسی ضرور ہے جو کہ افورڈ کر سکتی ہے یہ امریکن پروڈکٹس, تو وہ تو خریدے گی امریکن پروڈکٹس. لیکن جو بیسک چائنیز کنزیومر یا جو بیسک چائنیز ایک پاپولیشن ہے ان کے لیے ود ان چائنا جو ہے امریکن ٹریڈ ڈیفیسٹ کا یا اس کا امپیکٹ اس لیے نہیں ہوگا کہ چائنا انڈیپینڈنٹ ہے اور سیلف سفیشینٹ ہے اپنی ہر قسم کی سمجھیں ٹیکنالوجی میں, ایگریکلچر ٹیکنالوجی میں اور بہت ساری چیزوں میں. نو ڈاؤٹ کہ چائنا کا جو سب سے بڑا جو ضروریت کی چیزیں رہتی ہیں امریکہ سے جو وہ لیتے ہیں, یا تو بہت ہائی ٹیک قسم کا ان کا اکوپمنٹ ہوتا ہے یا پھر ایگریکلچر پروڈکٹس ہیں جس میں کہ وہ یو ایس اے سے ڈیری سے لے کے اور پولٹری اور گرینس اور ان تمام چیزوں پر وہ اپنا جاتے ہیں, لیکن ان کی ڈیپینڈنس نہیں ہے 100%.
ایک آخری بات, مڈل ایسٹ میں جو آئل فلو کا اس وقت تو ایشو ہے, جیسا کہ آپ جانتے ہیں کہ دبئی میں جہازوں پر حملے بھی ہوئے ہیں اور بظاہر یہ خطرہ نظر آتا ہے کہ آئل فلو متاثر ہو سکتا ہے, اس کا کس حد تک خوف پایا جاتا ہے اور جو عالمی تجارت ہے کس حد تک متاثر ہو سکتی ہے اس سے؟
دیکھیں یہ ایک مڈل ایسٹ ایک ایسا کمپلیکس ایشو ہے کہ جو کہ بڑا انپریڈکٹیبل سچویشن ہے وہاں کی, لیکن ایک چیز جو کہ میں سمجھتا ہوں کہ مڈل ایسٹ کے نیبرنگ کنٹریز خاص طور پہ ایران, پاکستان, ترکی, ان ملکوں نے جو لرن کیا ہے پچھلے 20 سال میں وہ یہ لرن کر لیا ہے کہ جس طریقے سے کنفلکٹس کو ایک انٹرنیشنل فورم پہ لا کے اور اس کو جسے کہتے ہیں نا کہ بلون آؤٹ آف پروپورشن اس کو کیا گیا, جیسے کہ WMD کا ایشو تھا عراق میں یا پھر نیوکلیئر ایشو تھا لیبیا کا اور اس کے بعد سیریا کا, تو ان کنٹریز کی ڈسٹرکشن دیکھنے کے بعد اس میں یہ ضرور ہوا ہے کہ ایران اور ترکی دونوں اس پوزیشن میں آ چکے ہیں اب اکنامیکلی کہ ان کی جو انٹرنل اکانومیز ہیں جس میں کہ ان کی مینوفیکچرنگ اکانومی ہے, ان کی سروس اکانومی ہے اور ایک ان کی بڑی اسٹرانگ اکانومی کہلاتی ہے جسے ہم کہتے ہیں کمرشلائزیشن آف ایگریکلچر, تو اس میں ایران اور یہ دونوں ملک اتنے سیلف سفیشینٹ ہو سکتے ہیں کہ وہ اس میں کسی قسم کی بھی جو فورن انٹروینشن ہوگی وہ اس میں ریٹیلیٹ کر سکتے ہیں. اب اس میں جو جہاں تک اس میں پالیٹکس کا تعلق ہے, اس میں پالیٹکس کی ضرورت پلے ہو رہی ہے انٹرنیشنل ارینا میں کہ کسی بھی طریقے سے مڈل ایسٹ کے اندر ایک اور جنگ کروا دی جائے جس میں کہ سعودی عرب اور ایران کے درمیان میں وہ جنگ ہو جائے. اب اس میں سعودی عرب ایران کے درمیان میں وہ جنگ اگر ہوتی ہے تو میرا اپنا ذاتی انالیسز یہ ہے کہ سعودی عرب تو ہو سکتا ہے کہ وہ اس رو میں بہہ جائے, لیکن میں نہیں سمجھتا کہ ترکی اور پاکستان کسی بھی طریقے سے اس کے اندر پارٹیسپیٹ کریں گے کسی بھی طرف سے. اور پاکستان کی جو سچویشن ہے وہ اتنی ڈیلیکیٹ بن جاتی ہے کہ شیعہ پاپولیشن جو سب سے زیادہ ایگزسٹ کرتی ہے ایران کے بعد, وہ آؤٹ سائڈ ایران, وہ پاکستان میں ہے اور وہ سب کے سب جو ہیں وہ 100% بڑے پیٹریاٹک پاکستانیز ہیں, تو وہ بھی کسی بھی طریقے سے وہ اس پارٹ کا حصہ نہیں بنیں گے جہاں پر کہ ایران کی وہ ڈسٹرکشن کو دیکھیں کہ جس طریقے سے عراق ڈسٹروائے ہوا ہے. تو یہ ایک کمپلیکس ایشو ہے, اس میں کوئی شک نہیں ہے.
بہت شکریہ پروفیسر ظفر بخاری صاحب آپ کا اور سامعین کے ساتھ ہی ہمارے آج کے پروگرام کا وقت ختم ہوتا ہے. ہماری آج کی پروڈیوسر تھی شہناز نفیس. اب اپنے میزبان قمر عباس شافی کو آئندہ پروگرام تک کے لیے اجازت دیجیے. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے. اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے. اس سال طوفانوں کا موسم باضابطہ طور پر شروع ہو چکا ہے، لیکن گزشتہ سال کے بہت سے متاثرین ابھی تک سنبھل نہیں پائے ہیں. گزشتہ چند ہفتوں کے دوران میں کئی امریکی ریاستوں میں طوفانی ہواؤں نے تباہی مچائی، جبکہ سیلابی ریلوں نے اور زیادہ نقصان پہنچایا. یہ تباہی مالی طور پر ہی نہیں، نفسیاتی طور پر بھی خاصا نقصان پہنچا رہی ہے. وائس آف امریکہ کی نمائندہ کیرول پیئرسن کی رپورٹ کے ساتھ شہناز عزیز.
امریکہ بھر میں بلکہ دوسرے مقامات پر بھی طوفانی ہواؤں، سیلابی ریلوں اور جنگل کی آگ نے بہت سے گھروں کو تباہ کیا ہے. بعض اوقات انہوں نے پوری پوری آبادیوں کو متاثر کیا ہے. متاثرین ایک کے بعد ایک اپنے غم بتاتے ہیں. اوکلاہوما کے پریسٹن بلیک کا کہنا ہے کہ طوفانی ہواؤں نے ان کے رہائشی ٹریلر کو کئی میٹر اوپر اچھال دیا تھا. ان کے والدین، بیوی اور بچے سب اس وقت اندر تھے. اس کے بعد انہوں نے دیکھا کہ ان کی بیوی ملبے میں دبی ہوئی ہیں. یہ سب سے برا منظر تھا جو میں کبھی بھی دیکھ سکتا تھا. بیوی کو اس طرح دیکھنا بہت تکلیف دہ تھا. یہ تھے پریسٹن بلیک کے الفاظ. خوش قسمتی سے ان کی بیوی کو ملبے سے زندہ نکال لیا گیا، لیکن یہ خاندان اپنی ہر شے گنوا بیٹھا. مائیکل نام کے طوفان نے گزشتہ اکتوبر میں فلوریڈا میں کئی قصبوں کو مکمل طور پر تباہ کر دیا تھا. کچھ لوگ اب بھی خیموں میں رہ رہے ہیں. جنرل کراس بھی ایک رہائشی ٹریلر میں رہتی ہیں جو صحت کے لیے انتہائی مضر مقام بن چکا ہے. انہوں نے کہا،
Rats, critters, it's disgusting.
چوہے، حشرات، کائی، یہ بہت ہی گندا ہے. انہوں نے کائی کو روکنے کے لیے کوئی گلابی شے ڈالی تھی، یہ اب سیاہ ہو چکی ہے. یہ تھے کراسبی کے الفاظ. قدرتی آفات ہر شخص کو الگ طرح سے متاثر کرتی ہیں. کوئی بھی اس نقصان کے لیے تیار نہیں ہوتا، جیسا کہ کیلیفورنیا میں گوین اوش نے کہا.
I didn't realize how much my...
مجھے اندازہ نہیں تھا کہ میرا گھر میرے لیے کس قدر اہمیت رکھتا ہے. یہ تھے گوین اوش کے الفاظ. جب کوئی آبادی کسی تباہی سے دوچار ہوتی ہے تو لوگ اس قدر صدمے میں مبتلا نہیں ہوتے جس قدر کوئی فرد ایک حادثے کا شکار ہوتا ہے اس وقت. یونیورسٹی آف میزوری ہیلتھ کیئر کے ماہر نفسیات ڈاکٹر جان لوریلو کہتے ہیں، میں سمجھتا ہوں کہ کسی نقصان کے مشترک ہونے کا جو احساس ہوتا ہے وہ سنبھلنے میں بہت بہت زیادہ مدد دیتا ہے، کیونکہ لوگوں کو احساس ہوتا ہے کہ یہ صرف وہ نہیں ہے بلکہ پوری آبادی متاثر ہوئی ہے. چنانچہ آبادی مل کر کام کرے گی اور تباہی کے بعد تعمیر نو میں ایک دوسرے کا ساتھ دے گی. یہ تھے ڈاکٹر جان لوریلو کے الفاظ. میزوری میں یونیورسٹیز ان لوگوں کو رہائش فراہم کر رہی ہیں جن کے گھر طوفانی ہواؤں اور سیلابی ریلوں میں تباہ ہو گئے ہیں. ایسے ہی ایک شخص ڈیرل بونر ہیں. انہوں نے کہا، وہ کہہ رہے ہیں، یہ رہائش ملنا کسی نعمت سے کم نہیں، مالی طور پر ایک بڑا بوجھ کم ہوا ہے. امید ہوئی ہے کہ ایسے لوگ ہیں جو مدد کرنا چاہتے ہیں. جنرل کراس بھی بتاتی ہیں کہ فلوریڈا میں ان کی کمیونٹی کے لوگ اپنی ہر شے دوسروں کے ساتھ بانٹ رہے ہیں. وہ کہہ رہی ہیں، ہم سب ایک دوسرے کا خیال رکھ رہے ہیں. یہ مشکل ہے، لیکن جیسا کہ میں نے پہلے کہا، اگر ہم میں سے کسی کے پاس سلنڈر ہے یا کسی کے پاس ایندھن ہے تو سب مل کر کھانا پکاتے ہیں. اگر ایندھن نہ ہو تو باہر نکل کر آگ جلاتے ہیں اور اس پر کھانا پکا کر کھاتے ہیں. ماہر نفسیات لین ینگ واکر کہتی ہیں کہ والدین جس قدر اپنے بچوں کو معمول کی زندگی واپس دے سکیں اتنا ہی اچھا ہے. ان کے الفاظ، وہ کہہ رہی ہیں، بچے ایک نظام اور معمولات کے ساتھ بہتر نشو و نما پاتے ہیں، لہٰذا جب اس طرح کی کوئی قدرتی آفت آتی ہے تو وہ بے گھر ہو جاتے ہیں. وہ اپنے گھر میں نہیں رہتے، ان کے اسکول بند ہو جاتے ہیں، وہ اسکول نہیں جا پاتے، نظام بگڑ جاتا ہے، ان کے وہ معمولات نہیں رہتے، اور اس طرح وہ بہت زیادہ ذہنی دباؤ کا شکار ہو جاتے ہیں۔ انہوں نے مزید کہا کہ اسکول تباہ ہو جائیں تو پڑھائی کا کوئی اور بندوبست کرنا چاہیے۔ گزشتہ سال کیلیفورنیا میں آگ سے ایک اسکول تباہ ہوا تو اس کی ٹیچر نے طلبا کے لیے اپنے گھر کو کلاس روم میں بدل دیا تھا۔ 8 سالہ ایلینور ویڈنگ کا خیال ہے کہ وہ ان کے اسکول سے بھی اچھا تھا۔ مجھے وہ بہت پسند آیا، وہ ہمارے اسکول کے کلاس روم سے زیادہ آرام دہ تھا، کرسیوں پر کشن تھے ویسے جو مجھے پسند ہے، اور بہرحال وہ گھر تھا اس لیے اس کی چیزیں بہت اچھی تھیں۔ شہناز عزیز، اردو، وائس آف امریکہ، واشنگٹن۔